नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल असार 24 गते मंगलबार, आषाढ़ शुक्ल पक्ष त्रयोदशी तिथि, तदनुसार 8 जुलाई सन् 2025, नेपाल सम्बत 1145, आज दिल लाथुव 13। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर हिमालय टाइम्सबाट लिँदैछौ। दूध बिक्री गरेर मासिक 1.5 लाख कमाउँदै मनोज शीर्षकमा हिमालय टाइम्समा यो खबर प्रकाशित छ। भक्तपुर सूर्य विनायक नगरपालिका 4 का मनोज न्यौपानेले मेहनेत्र लगनशीलता मार्फत स्वदेशमै सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ। 3 वर्ष अघि एउटा भैंसीबाट शुरू गरिएको पशुपालन व्यवसायले अहिले उहाँलाई मासिक 1.5 लाख रूपियाँ आमदानी दिइरहेको छ। कुनै समय विदेश जाने सोच बनाउनुभएका नेपालीले करिब 10 वर्ष काठमाडौँका डेरीहरूमा काम गर्दै अनुभव र केही पुँजी संकलन गर्नुभयो। त्यसपछि आफ्नो गाउँ फर्केर एक भैंसीबाट व्यवसाय थाल्नुभयो। शुरूआतमै राम्रो आमदानी भएपछि आत्मविश्वास बढ़दै गयो। घरको बारीमा पर्याप्त अन्न उत्पादन हुने, आमाको माया र श्रीमतीको साथले व्यवसाय विस्तारमा सहज भएको उहाँ बताउनुहुन्छ। हाल उहाँसँग 5 वटा गाई छन्, जसबाट दैनिक 75 लिटर दूध बिक्री हुन्छ। काठमाडौँका विभिन्न घर घरमा आफ्नै सवारी साधन प्रयोग गरेर दूध पुर्याउनुहुन्छ। केवल दूध मात्र होइन, उहाँले दूधबाट बन्ने घिउ, दही, मोही, पनीर लगायतका परिकार पनि बिक्री गर्दै आउनु भएको छ। साथै उहाँ खेतीपातीमा पनि सक्रिय हुनुहुन्छ र फलफूल तथा तरकारी बिक्री गरेर थप आमदानी गर्दै आउनु भएको छ। गाई वस्तुबाट निस्कने मलजल समेत बिक्री गर्दै उहाँले आमदानीको स्रोत विस्तार गर्नुभएको छ। न्यौपाने भन्नुहुन्छ, मेहनत गर्न सकियो भने जुनसुकै परिस्थितिमा पनि सफलता सम्भव छ। आफैप्रति विश्वास र दृढ इच्छाशक्ति भए स्वदेशमै सुन फलाउन सकिन्छ। महिनाको लाखौं कमाउन विदेश जानु पर्दैन, आफ्नै परिवारसँग बसेर पनि कमाई गर्न सकिन्छ। उहाँका अनुसार गाउँको भौगोलिक अवस्था पशुपालनका लागि अनुकूल भए पनि बर्खायाममा सड़क निर्माणको अव्यवस्थाका कारण दूध काठमाडौँ लैजान कठिन हुने गरेको छ। विदेश जाने सपना त्यागेर स्वदेशमै आत्मनिर्भर बन्न सफल मनोज न्यौपाने जस्ता युवाले आजका पुस्तालाई पनि आत्मनिर्भर बन्न प्रेरणा दिइरहेका छन्। उहाँको कथा विदेश पलायन सोचिरहेका युवाका लागि एउटा उज्यालो उदाहरण बन्न सक्नेछ। दूध बिक्री गरेर मासिक 1.5 लाख कमाउँदै मनोज शीर्षकको यो खबर आजको हिमालय टाइम्समा प्रकाशित छ। चिकित्सक आन्दोलनले बिरामीलाई शास्ति शीर्षकको खबर आजको गोर्खापत्र दैनिकबाट लिँदैछौ। चिकित्सकहरूले गरेको आन्दोलनका कारण बिरामी उपचार पाउनबाट वञ्चित भएका छन्। उपभोक्ता अदालतले गरेको फैसला विरूद्ध चिकित्सकहरू चरणबद्ध आन्दोलनमा उत्रिँदा बिरामीलाई भने सकस भएको छ। हिजो चिकित्सक संघको आह्वानमा देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प भएका छन्। हिजो वीर अस्पतालमा सर्लाहीबाट उपचारका लागि आउनुभएका केशव गौतम भेटिनुभयो। उहाँलाई अस्पताल बन्द भन्ने थाहा थिएन। अस्पताल आउँदा टिकट नपाएपछि अस्पतालका एक कर्मचारीले आकस्मिकबाट उपचार हुन सक्छ, आकस्मिक कक्षमा जानु भनेर सल्लाह दिनुभयो। उहाँ आकस्मिकमा गए पनि तपाईलाई आकस्मिकमा हेर्न मिल्दैन भनेर फर्काइयो। केशव जस्ता धेरै बिरामी हिजो उपचार पाउनबाट वञ्चित भए। यस्तै त्रिवी शिक्षण अस्पतालमा उपचारका लागि आउनुभएका रमेश शर्मा दार्जीलिङबाट आउनुभएको थियो। रमेश युरोलोजी विभागमा नियमित उपचार गराइरहनु भएको छ। हिजो बन्दका कारण उहाँले पनि उपचार पाउन सक्नु भएन। उहाँ जस्तै धेरै बिरामीले हिजो उपचार पाउन नसकेको प्रसंगलाई आज गोर्खापत्र दैनिकले अग्र पृष्ठमा प्रकाशन गरेको छ। विद्यालयमा हाजिरी घरमा जानकारी शीर्षकको खबर गोर्खापत्रबाट लिँदैछौ। तपाई विद्यार्थी हुनुहुन्छ वा विद्यार्थी हुँदा कहिलेकाहीँ कक्षा छोडेर साथीभाइसँग कुनै रमाइलो गर्नका लागि भाग्नुभयो कि, वा आकल झुक्कल समाचारमा देखिने हाजिरी गरेर जागिर पचाउने शिक्षक त हुनुहुन्न? कतिपय अवस्थामा रमाइला लाग्ने यस्ता घटना ओखलढुङ्गा सुनकोशी गाउँपालिकाका विद्यार्थी तथा शिक्षकले अब अनुभव गर्न नपाउने भएका छन्। विद्यार्थीले विद्यालयमा हाजिर गर्दा घरमा अभिभावकलाई जानकारी दिने स्मार्ट हाजिरी प्रविधि शुरूआत गरिएपछि सुनकोशी गाउँपालिका 9 रहेको कटुञ्जे माध्यमिक विद्यालयका विद्यार्थीले अब यस्तो अनुभव संगाल्न पाउने छैनन्, किनकि घरबाट अध्ययनका लागि विद्यालय हिँडेपछि उनीहरू साँच्ची नै विद्यालय गए कि गएनन् अभिभावकले घरमै बसेर थाहा पाउनेछन्। विद्यालयमा विद्यार्थीको नियमितता र अनुशासन कायम गर्न स्मार्ट हाजिरी व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झनकुमार कार्कीले बताउनुभयो। विद्यार्थीले बिहान र बेलुका स्मार्ट आईडी कार्ड ट्याप गरी आफ्नो हाजिरी दिनेछन्। उहाँले भन्नुभयो, हाजिरी ट्याप भए लगत्तै विद्यार्थीको उपस्थितिको सूचना अभिभावकको मोबाइलमा सन्देश मार्फत पुग्ने व्यवस्था मिलाइएको छ। यो खबर गोरखापत्रमा प्रकाशित छ। शहरमा रैथाने चामल खाने रहर शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। यति बेला किसान खेतबारीमा व्यस्त छन्। किसानलाई रोपाईको चटारोले छपक्कै छोपेको छ। किसानले थरी थरीका धानका जात लगाइरहेका छन्। उनीहरूले हाइब्रिडदेखि रैथानेसम्मका जातका धान रोपिरहेका छन्। तर रैथाने चामलको मूल्य भने बजारमा अनलाइन सपिङदेखि डिपार्टमेन्ट स्टोरसम्मले फरक फरक राखेको पाइएको छ। जस्तो कि बाट बटेनीमा जुम्ली मार्सी चामल प्रति किलो 380 रूपियाँ मूल्य छ, तर यही चामललाई खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रति किलो 230 रूपियाँमा बेचिरहेको छ। लोकल चामल नामक अनलाइनले काला नमक चामल प्रति किलो 300 रूपियाँ मूल्य राखेको छ। आर फूड सप्लायर्स प्रारीले काला नमकलाई नै प्रति किलो 220 रूपियाँमा बेचिरहेको छ। हाम्रो नेचुरल हबले भने यही चामललाई प्रति किलो 228 रूपियाँ मूल्य तोकेको छ। लोकल चामल अनलाइनले पनि जेठो बुढो चामल प्रति किलो 310 रूपियाँमा बेचिरहेको छ। हाम्रो नेचुरल हबले भने यही चामललाई प्रति किलो 290 रूपियाँमै बिक्री गरिरहेको छ। पछिल्लो समय डिपार्टमेन्ट स्टोर हाट बजारदेखि अनलाइन माध्यमसम्मले रैथाने चामल बिक्री गरिरहेका छन्। स्वास्थ्यका विषयमा सर्वसाधारण संवेदनशील भएकाले रैथाने चामलको बिक्री बढ़िरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीम थापाले बताउनुभयो। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको नागरिक दैनिकमा अर्थतन्त्रमा सुधारको संकेत 18 औद्योगिक क्षेत्रमा सकारात्मक वृद्धि शीर्षकको खबर प्रकाशित छ। अर्थतन्त्रका बाह्य सूचकमा उल्लेखनीय सुधार भएको अवस्थामा अर्थतन्त्रमा आन्तरिक सूचकमा पनि सुधारका संकेत देखिएका छन्। कोविडपछि थला परेको अर्थतन्त्रमा क्रमशः सुधार देखिएको हो। चालू आर्थिक वर्ष 2081-82 तेस्रो त्रैमासमा अर्थतन्त्रका आन्तरिक सूचकमा सुधार आएको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। युनुस किन जेलमै रहन चाहन्छन् शीर्षकको खबर नागरिक दैनिकबाट लिँदैछौ। जाली नोट हतियार तस्करी तथा लागू औषध कारोबारीका रूपमा परिचय कमाएका युनुस अन्सारी 15 लाख धरौटी रकम नतिरेर हिजो केन्द्रीय कारागार चलान भएका छन्। काठमाडौँ जिल्ला अदालतले 9,53,709 रूपियाँ बिगोमा जम्मा 15 लाख रूपियाँ धरौटी माग गर्दा उनी उक्त रकम नतिरी खुरूखुरु जेल जान राजी भएका हुन्। जेल उनका लागि नौलो ठाउँ होइन, उनले लामो समय जेलमा व्यतीत गरिसकेका छन्। अन्सारी गत जेठ 11 गते मात्रै जेलमुक्त भएका थिए। जेलबाट छुटेकै दिन प्रहरीले उनलाई हिरासतमा लियो। भारतीय साफ सुटरहरूको निगरानीमा रहेका अन्सारीलाई जाली नोटको कसुरमा सजाय सकेर कारागारबाट मुक्त भए लगत्तै प्रहरीले सम्पत्ति शुद्धिकरणमा पक्राउ गरेको थियो। जेठ 11 गते नक्खो कारागारबाट मुक्त भएका उनलाई पुरानो मुद्दामा फेरि पक्राउ गरेपछि शुक्रबार अदालतमा मुद्दासहित लगिएको थियो। त्यसबीचमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेर थप बयान लिने र अनुसन्धान गर्ने काम गरेको थियो। उनलाई सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ गरिएको सीआईबीका एसएसपी होविन्द्र बोगटीले बताउनु भएको थियो। प्रहरीले चाहेको भए जेलभित्रै रहेका बेला सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धान हुन सक्थ्यो, तर प्रहरीले उनी छुट्ने समय नै कुरेको थियो। उनी पक्राउ पर्नुमा सम्पत्ति शुद्धिकरणको मुद्दा मात्र होइन, भारतीय अपराधीहरूले उनीमाथि निगरानी गरिरहेको र पुनः आक्रमण गर्न सक्ने सम्भावनालाई पनि ध्यानमा राखेको आशंका गरिएको छ। जेलबाट छुटे लगत्तै पक्राउ गरिएका उनलाई सोमबार धरौटी नबुझाई कारागार चलान गरिएपछि त्यस्तो आशंकामा बल पुगेको छ। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकैसाथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। अन्नपूर्ण पोस्टमा स्रोत सुनिश्चितता नहुँदा तनहु जलविद्युतले पाएन रूख काट्न, शीर्षकको खबर प्रकाशित छ। 140 मेगावाटको तनहु जलविद्युत आयोजना, अर्थ मन्त्रालयको स्रोत सुनिश्चितता कुरिरहेको छ। वन मुआवजा बापतको 5,85,00,00,000,000 स्रोत सुनिश्चितताका लागि आयोजना अर्थ मन्त्रालयको स्वीकृतिको पर्खाईमा रहेको हो। आयोजनाको ड्याम वा जलाशय निर्माण र प्रसारणलाई निर्माण क्षेत्रमा पर्ने सरकारी वनलाई भुक्तानी गर्ने रकम छैन। 421 हेक्टरमा फैलिने जलाशय क्षेत्रमा सामुदायिक वनको हिस्सा छ। 1292 हेक्टरको प्रसारण लाइनमा केही राष्ट्रिय वन पनि पर्छ। आयोजना निर्माणमा वनको समस्या प्रमुख बन्दै आइरहेको छ। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। नागरिक दैनिकमा कृषिमा स्थानीय सरकारको लगानी, यान्त्रीकरणमा जोड़िँदै किसान, शीर्षकको खबर प्रकाशित छ। बाँके बैजनाथ दुईका किसान भरत नेउपा नै विदेशको सपना त्यागेर आफ्नै खेतबारीमा श्रम गरिरहनु भएको छ। उमा एकीकृत कृषि तथा पशुपन्छी फर्मका संचालक नेउपाले नै कृषिमा गरेको मेहनतलाई कदर गरेर स्थानीय सरकार बैजनाथ गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम मार्फत यसपटक 70% अनुदानमा पावर टिलर दियो। पावर टिलर पाउँदा आफूलाई अब कृषि कर्म गर्न थप सहज भएको उहाँ बताउनुहुन्छ। हामी किसानका लागि पावर टिलर बहुउपयोगी साधन हो। यसलाई खेतबारीमा जोत्न, धान रोप्न, धान काट्न, धान ढुवानी गर्न, पानी तान्न प्रयोग गर्न सकिन्छ, उहाँले भन्नुभयो। गाउँपालिकाले अनुदानमा पावर टिलर दिएर हामीलाई यान्त्रीकरणमा जोड्यो। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। वैदेशिक अनुदान 5 वर्ष यताकै धेरै, शीर्षकको खबर कारोबार दैनिकबाट लिँदैछौं। चालू आर्थिक वर्षमा वैदेशिक अनुदान 5 वर्ष यताकै धेरै आएको छ। वर्ष सकिन 9 दिन बाँकी हुँदा 20,44,00,00,000 रूपियाँ वैदेशिक अनुदान आएको छ। सरकारले यो वर्ष 52,32,00,00,000 वैदेशिक अनुदान आउने अनुमान गरेको थियो। अहिलेसम्म आएको अनुदान वार्षिक लक्ष्यको 39% हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार 22 सम्ममा 20,44,00,00,000 रूपियाँ अनुदान प्राप्त भएको छ। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकमा अफगानिस्तानमा खेलेर सन्यास लिने योजनामा रसिद, शीर्षकको खबर प्रकाशित छ। अलराउण्डर रसिद खानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुअघि अन्तिम पटक जन्मभूमि अफगानिस्तानमा प्रतिस्पर्धा गर्ने इच्छा राख्नु भएको छ। अफगानिस्तानमा राजनीतिक अस्थिरताका कारण अहिले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएका छैनन्। अफगानिस्तानले आफूले आयोजना गर्ने खेल तटस्थमा भूमिका खेल्दै आएको छ। घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल नहुँदा अफगानी खेलाड़ीले यूएईको मैदान प्रयोग गरिरहेका छन्। धेरैजसो अन्तर्राष्ट्रिय खेलमा अफगानी क्रिकेटी खेलाड़ी यूएईमै सहभागी भइरहेका छन्। क्रिकेटबाट विदा हुनुअघि कम्तीमा एक पटक भए पनि अफगानिस्तानमै खेल्ने मनसाई पूर्व कप्तान खानले देखाउनु भएको हो। मैले अफगानिस्तानको झण्डा फहराए सबै पाए, मेरो खेल जीवनको अन्तिम इच्छा भनेकै मातृभूमिबाट अन्तिम पटक अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्नु हो, खानले भन्नुभयो। यो बाहेक अरू केही पनि चाहना र इच्छा छैन। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। चिनिया राष्ट्रपति सीको सार्वजनिक अनुपस्थितिले फेरि बढ़ायो चर्चा, शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौं। चिनिया राष्ट्रपति शी जिनफिङ जून 24 यता सार्वजनिक कार्यक्रममा देखिनु भएको छैन। ब्रिक्स सम्मेलनमा समेत उहाँको अनुपस्थितिले राजनैतिक वृत्तमा निकै चासो र अड्कलबाजीहरू हुन थालेका छन्। सीको पछिल्लो अनुपस्थितिले चिनिया कम्युनिष्ट पार्टी सीसीपी भित्र शक्ति सन्तुलनमा केही गम्भीर फेरबदल भइरहेको अनुमान गरिएको छ। सर्वशक्तिमान चिनिया राष्ट्रपतिले आफ्ना केही अधिकार हस्तान्तरण गरेर अवकाश लिने तयारी गरेको हुन सक्ने द हिन्दूले उल्लेख गरेको छ। राष्ट्रपति सीलाई पछिल्लो एक महिनामा जम्मा दुई पटक मात्रै सरकारी संचार माध्यमले देखाएका थिए। सिंगापुर र न्यूजील्याण्डका प्रधानमन्त्रीसँगको छुट्टा छुट्टै भेटघाटमा यसअघि उहाँ जून 4 बेलारूसका राष्ट्रपति अलेक्सान्डर लुकासेन्कोसँगको भेटघाटका क्रममा सार्वजनिक रूपमा देखिनु भएको थियो। ब्रिक्स सम्मेलनमा सीको अनुपस्थितिलाई बेजिङले तालिका मिलेन भन्ने कारण दिए पनि यसलाई विश्लेषकहरूले आन्तरिक सत्ता समीकरणसँग समेत जोडेर हेरेका छन्। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। अखबारबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।